हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज, समयको आवाज, नेपाल परिवेशको साथमा।
गुणस्तरीय प्लम्बिङको पर्पज नाम
मार्बल,
सुरक्षा घरको
साथ जीवन भरको।
प्रभात। थाह संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चु ब्लोनसँगै ईश्वरी बरालको नमस्कार। नेपाल परिवेश थाह संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाह संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2078 साल असोज 8 गते शुक्रबार, नेपाल सम्मत 1141, सेप्टेम्बर 24 तारिक सन् 2021।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
राष्ट्रपतिबाट बजेट प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो। चालु आर्थिक वर्षको पहिलो महिनामै अर्थतन्त्रका सूचक नकारात्मक।
राजनीतिक शक्तिको आडमा कर्मचारी संगठनहरूको दादागिरी, सरकारी सम्पत्तिको दुरुपयोग, सरुवा बढुवामा हस्तक्षेप।
एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई चुनावको चटारो, एकीकृत समाजवादीका पदाधिकारी चयन।
विश्वभर एकै दिन 5 लाख बढी कोरोना संक्रमित थपिए, 8,000 मृत्यु।
र आइपिएल क्रिकेटमा मुम्बई विरुद्ध कोलकाता 7 विकेटले विजयी।
सन्तान देशको शान, गराउँछौँ स्तन पान,
सगरमाथा जय सपना समर्थन र महान।
अगला बलिया र बुद्धिमान, अगला बलिया र बुद्धिमान।
लक्ष्य प्राप्तिको हाम्रो प्रयास, अधम्य ठोट अनि साहस, तराई र पहाड अनि सेता हिमाल।
अबको नेपाल
पौष्टिक र गुणस्तरीय खाद्य पदार्थका लागि बलियो नेपालको लोगो अवश्य हेर्नुहोला।
गुणस्तरीय प्लम्बिङको पर्पज नाम
मार्बल।
मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको,
सुरक्षा घरको
साथ जीवन भरको।
यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो चालु आर्थिक वर्षको बजेट सम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएको छ। प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीकै बीच हिजो प्रतिनिधि सभा र राष्ट्रिय सभामा विनियोजन विधेयक पारित भएपछि सरकारले प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गरेको थियो। लगत्तै राष्ट्रपति भण्डारीले पारित गर्नुभएको हो बजेट प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्न बाटो खुलेको छ। बजेट पारित नहुँदा सरकारले गत 30 भदौदेखि सरकारी कोषमा रकम खर्च गर्न पाएको थिएन। अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यका अनुसार राष्ट्रपतिबाट प्रमाणीकरण भएकाले विनियोजन विधेयक अब ऐन बनेको छ। राजपत्रमा प्रकाशित भएपछि बजेट कार्यान्वयन सुरु हुनेछ। अघिल्लो सरकारले अध्यादेश मार्फत गत 15 जेठमा ल्याएको 16,47,57 करोड रुपैयाँ बराबरको बजेट संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले गत 25 भदौमा प्रतिस्थापन विधेयक मार्फत फेरि 16,32,83 करोड रुपैयाँको नयाँ संशोधित बजेट ल्याउनु भएको थियो। प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधकै कारण नेपालको इतिहासमा गत 31 भदौदेखि सरकारले आफ्नो ढुकुटीमा भएको पैसा समेत संघीय सञ्चित कोषबाट खर्च गर्न नपाउने स्थिति निम्तिएको थियो। अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट गत 30 भदौमा नै निष्क्रिय भएको थियो भने वर्तमान सरकारले बजेट होलिडेको अवस्था आउन नदिने गरी समयमै प्रतिस्थापन विधेयक अघि सार्न सकेको थिएन, जसका कारण संवैधानिक अङ्ग तथा उच्च पदमा आसीन व्यक्ति तथा निकाय संघीय सञ्चित कोषमाथि हुने व्यवहार बाहेक अन्य खर्च रोकिएको अवस्था थियो। अवरोध र नाराबाजीकै बीचमा सभामुख अग्निप्रसाद सापकोटाले हिजोको संसदको कार्यवाही अगाडि बढाउनु भएको थियो। सो समय सभामुखले अर्थमन्त्री शर्मालाई आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पेश गर्न अनुमति दिनुभयो र निर्णयार्थ पनि पेश गर्नुभयो। त्यसपछि सभामुख सापकोटाले विधेयक बहुमतले पारित भएको घोषणा गर्नुभएको थियो। पेश भएका दुवै विधेयक पारित भएपछि प्रतिनिधि सभाको अर्को बैठक आगामी 11 असोज दिउँसो 2 बजेसम्मका लागि स्थगित गरिएको छ। राष्ट्रपतिबाट बजेट सम्बन्धी विधेयक प्रमाणीकरण सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्यो। आजको राजधानीमा समाचार छ।
चालु आर्थिक वर्षको पहिलो महिनामै अर्थतन्त्रका सूचकहरू नकारात्मक देखिएका छन्। नेपाल राष्ट्र बैङ्कले बिहिबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनले देशको आर्थिक स्थिति बिग्रन थालेको सङ्केत गरेको छ। आर्थिक वर्ष 2078-79 पहिलो महिनामै अर्थतन्त्रको मुख्य आधार मानिएको रेमिट्यान्स घटेको छ। COVID-19 महामारीमा पनि नकारात्मक सकारात्मक रहेको रेमिट्यान्स 2078 साउनमा भने 18.1% घटेर 75.96 करोड मात्र रहेको छ। अघिल्लो वर्षको यसै अवधिमा रेमिट्यान्स 23% बढेको थियो। कोभिड महामारीका कारण रेमिट्यान्स आप्रवाहमा नकारात्मक असर पर्ने राष्ट्र बैङ्कका साथै विश्व बैङ्क, एसियाली विकास बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषले अनुमान गरेको थियो। आर्थिक वर्ष 2076-77 रेमिट्यान्स 0.5% घटे पनि आर्थिक वर्ष 77-78 भने 9.8% वृद्धि भएको थियो। रेमिट्यान्स आयमा प्रभाव परेसँगै देशको स्वदानान्तर भने घाटामा भएको छ। अब आर्थिक वर्ष 2078-79 साउनमा स्वदानान्तर स्थिति 38.75 करोडले घट्न घाटामा गएको छ। अघिल्लो वर्षको सोही अवधिमा स्वदानान्तर स्थिति 51.46 करोडले बचतमा रहेको थियो। COVID-19 महामारी र लकडाउनका कारण आयातमा कमी भए पनि रेमिट्यान्स आमदानी नघटेकाले 2 वर्ष यता देशको स्वदानान्तर स्थिति बचतमा रहँदै आएको थियो। 2077 पुसमा देशको स्वदानान्तर स्थिति हालसम्मकै उच्च 1.24 अर्ब बचतमा पुगेको थियो। त्यसपछि भने स्वदानान्तर बचत घट्दै गत जेठमा 15 अर्ब घाटा भएको थियो। असारमा पुनः सुधार भई 1.22 अर्ब बचतमा पुगेको स्वदानान्तर स्थिति पुनः घाटामा गएको हो। अर्थतन्त्रका सूचक नकारात्मक, रेमिट्यान्स घट्यो, मूल्य वृद्धि, स्वदानान्तर र व्यापार घाटा बढ्यो। कारोबार दैनिकमा समाचार छ।
निजामती कर्मचारी अर्थात् राष्ट्र सेवक, राज्यको तलब सुविधा लिएर राष्ट्र र जनताका लागि काम गर्नेहरू राष्ट्र सेवकको परिभाषामा पर्छन्। तर निजामती कर्मचारी ट्रेड युनियनको नाममा राजनीतिक दलको खास सेवक बनेका छन्। कुनै पार्टी निकट रहेर संगठित हुने, त्यही राजनीतिक शक्तिको आडमा राज्यको सम्पत्ति प्राप्त गर्ने र पार्टीकै पक्ष पोषणका लागि दुरुपयोग गरेका छन्। सबै ठुला पार्टी निकट निजामती कर्मचारी संगठनले काठमाडौँमा होइन, काठमाडौँको पनि केन्द्र सिंह दरबार र बबरमहल क्षेत्रमै बहुमूल्य जग्गाको भोगाधिकार प्राप्त गरेका छन्। ती जग्गामा उनीहरूले भवन तथा संरचना बनाएका छन्। नियम विपरीत उक्त संरचना पार्टीलाई दिनेदेखि व्यापारिक प्रयोजनका लागि भाडामा लगाउनेसम्म गरेका छन्। एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले सिंहदरबार मुखैमा एक रोपनी जग्गामा आलिसान महल ठड्याएको छ। यो महल भाडामा लगाएर मात्रै मासिक 2 लाख रुपैयाँ आम्दानी गर्छ। अडिट फर्म र इन्जिनियरिङ कन्सल्टेन्सीलाई कोठाहरू भाडामा लगाइएको छ। संगठनकै पदाधिकारी मिलेर यो भवनमा सप्लाइड समेत चलाएका छन्। माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले पनि सिंहदरबार अगाडि नै भवन बनाएको छ। उसले मासिक 50,000 भाडा लिने गरी क्याफे सञ्चालन गर्न दिएको छ। लोकतान्त्रिक समाजवादी पार्टी लोसपा निकट नेपाल मधेसी निजामती कर्मचारी मञ्चले पनि बबर महलमा पाएको सरकारी जग्गामा भवन बनाएको छ, जबकि यो ट्रेड युनियन निजामती सेवा ऐन 2049 अनुसार श्रम विभागमा दर्ता नै छैन। आधिकारिक मान्यता नै नपाएको मञ्चले सरकारबाट बहुमूल्य जग्गा पाएर भवन बनाएको छ। यही भवनमा लोसपाको पार्टी कार्यालय छ। महन्त ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी राजपाको पार्टी कार्यालय पनि यही भवनमा थियो। राजपा छँदा नै मञ्चले एक रोपनी जग्गा पाएको थियो। राजपा र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी एकता भएपछि बनेको जसपाको कार्यालय पनि यही भवनमा राखियो। हालै पार्टी फुटेपछि मञ्च लोसपाको पक्षमा आएको छ। कङ्ग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनले पनि बबर महलमै पाएको सरकारी जग्गामा भवन बनाएको छ। युनियनले भने संरचना अन्यत्र भाडामा लगाएको छैन। तत्कालीन सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा 1 असार 2068 मन्त्री परिषद बैठकले राष्ट्रिय स्तरका ट्रेड युनियनलाई सरकारी जग्गाको भोगाधिकार उपलब्ध गराउने निर्णय गरेको थियो। सरकारी सम्पत्तिको दुरुपयोग, सरुवा बढुवामा हस्तक्षेप, राजनीतिक शक्तिको आडमा सरकारी संगठनहरूको दादागिरी आजको नयाँ पत्रिकामा समाचार छ।
प्रमुख प्रतिपक्ष दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह र त्यसपछि हुने संघीय संसद तथा प्रदेशसभा चुनावलाई लक्षित गर्दै दुवै दलका नेताले कार्यकर्तालाई तयारी थाल्न निर्देशन दिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहिबार फरक फरक स्थानमा दिएका अभिव्यक्तिले यी दुवै दल निर्वाचनबारे चिन्तित हुन थालेको सङ्केत गरेको छ। दुई पटक प्रतिनिधि सभा विघटन गरेका एमाले अध्यक्ष ओलीका हरेक अभिव्यक्ति चुनावमय हुने गरेका छन्। उता माओवादी अध्यक्ष प्रचण्ड अभिव्यक्ति पनि चुनाव केन्द्रित भएर आउन थालेका छन्। एमाले अध्यक्ष ओलीले देशव्यापी रूपमा संगठन निर्माणका क्रममा आगामी निर्वाचनमा बहुमत ल्याउने दावीसहित अभिव्यक्ति दिइरहनु भएको बेला बिहिबार माओवादी केन्द्रका अध्यक्ष दाहालले पनि जनवर्गीय संगठन वाइसेलको कार्यक्रममा निर्वाचन केन्द्रित अभिव्यक्ति दिनुभयो। बिहिबारको कार्यक्रममा ओलीले सबै विकास निर्माणको काम आफ्नो सरकार भएको बेला तयार पारेकोले वर्तमान सरकारले स्विच मात्रै थिच्ने काम गरेको दावी गर्नुभयो। यस्तो कामले वर्तमान सरकारको कुनै अस्तित्व नहुने उहाँको जिकिर थियो। विकास निर्माणदेखि सबै कार्यले गर्दा अन्य दलहरू आफ्नो पार्टीको छेउमा कम्मर मुनि मात्रै आउने दावी पनि उहाँले गर्नुभएको छ। ओली र दाहाललाई चुनावको चटारो शीर्षकमा आजको नागरिक दैनिकमा समाचार छ।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
आउनुस भेटौ निश्चित प्रसादलाई, जसलाई हरेक सन्दर्भमा ग्यारेन्टी चाहिन्छ।
तरकारी लिनुहोस् दाई, एकदम अर्ग्यानिक तरकारी हो।
भाइ, यो तरकारी अर्ग्यानिक नै हो त?
हो नि दाई, ढुक्क आउनुहोस्, एकदम अर्ग्यानिक अनि ताजा हो।
तर यो तरकारी अर्ग्यानिक नै हो भन्ने के ग्यारेन्टी छ?
हे दाई, पनि चिङ्गानको मान्छेले भनेको पनि विश्वास नगर्ने भने?
उहाँलाई त सबै कुरामा विश्वास छैन, ग्यारेन्टी नै चाहिन्छ। त्यसैले त उहाँले बोनसमा ग्यारेन्टी नै भएको प्राइम लाइफ इन्सुरेन्सको शुभ लाभ जीवन बिमा योजना लिनुभएको छ। प्राइम लाइफ शुभ लाभ जीवन बिमा, जसमा छ ग्यारेन्टी बोनस, बिमा अवधि समाप्तिमा थप बोनस र बिमा रकमको दुई गुणासम्मको जोखिम वहन पनि। शुभ भविष्यको शुभ सुरुवात प्राइम लाइफ शुभ लाभको साथ। विगत 13 वर्षदेखि 17 भन्दा बढी बिमा योजनाहरूबाट हरेक नेपालीको बिमा सम्बन्धी सम्पूर्ण चाहना पूरा गर्दै जीवन र भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ सुरक्षित भविष्य।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। नेकपा एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी चयन भएको छ। मंगलबार सुरु भएर बिहिबारसम्म चलेको केन्द्रीय समिति बैठकले नेताहरूको जिम्मेवारी प्रदान गर्दै पदाधिकारी चयन गरेको हो। बैठकपछि पार्टीका केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दिनुभएको जानकारी अनुसार एकीकृत समाजवादीका पदाधिकारीहरूमा माधव कुमार नेपाल अध्यक्ष तथा झलनाथ खनाल वरिष्ठ नेताको जिम्मेवारीमा हुनुहुन्छ। मुकुन्द नेपालीलाई तेस्रो वरियतामा जिम्मेवारी प्रदान गरिएको छ। यस्तै उपाध्यक्षहरू राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार नेपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ प्रसाद शाह र जयन्ती राई सहित सातजना हुनुहुन्छ। बैठकले महासचिवको जिम्मेवारी डाक्टर बेदुराम भूषाललाई प्रदान गर्दै तीनजनालाई उपमहासचिवको जिम्मेवारी दिएको छ। प्रकाश ज्वाला, डाक्टर गंगालाल तुलाधर, डाक्टर विजय पौडेललाई उपमहासचिवको जिम्मेवारी प्रदान गर्दा नागेन्द्र प्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्र कुमार राई र रामकुमारी झाँक्रीलाई सचिवको जिम्मेवारी दिएको छ। यसै गरी पूर्ण र वैकल्पिक गरी 301 सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ भने 35 सदस्यीय स्थायी कमिटी चयनसँगै 71 सदस्यीय पोलिट ब्युरो गठन गरिएको छ। 7 प्रदेश तथा जिल्लामा इन्चार्जहरूको जिम्मेवारी प्रदान गरिएको छ भने केन्द्रीय कमिटी बाहेक सबै कमिटीमा 2 उपाध्यक्षको व्यवस्था गरिने निर्णय पनि भएको छ। महिला तथा युवा सहभागिताको सन्दर्भमा पार्टीका महत्त्वपूर्ण तहका कमिटीमा 1/3 पुर्याउने कुरा उच्च प्राथमिकता दिने निर्णय गरिएको खतिवडाले जानकारी दिनुभयो। नेकपा यसको पदाधिकारी चयन शीर्षकमा आजको पत्र पत्रिकामा समाचार रहेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौँले दशैं तिहार लगायतका चाडबाड लक्षित गर्दै सुरक्षा योजना बनाएको छ। परिसर काठमाडौँले बनाएको सुरक्षा योजनामा चाडबाडका लागि प्रहरी परिचालनदेखि चेक पोइन्ट राख्ने र व्यक्तिका घरको सुरक्षा गर्ने योजनासम्म समावेश गरेको छ। यस्तै प्रहरीले दशैंमा लामो समयसम्म घर छाड्ने भए विश्वासिला व्यक्तिलाई जिम्मा लगाएर वा नजिकको प्रहरीलाई खबर गरेर जान पनि आग्रह गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहले काठमाडौँमा दशैं तिहार लक्षित गर्दै करिब 5,000 संख्यामा प्रहरी परिचालन गरिने जानकारी दिनुभयो। उहाँका अनुसार सादा पोसाकमा समेत प्रहरी परिचालन गरिनेछ। यस्तै भिडभाड हुने क्षेत्रमा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिनेछ। यस्तै गरी घरबेटीहरूलाई भाडामा बस्ने र काम गर्नेहरूको नाम ठेगाना सहितका फोटोसहितको स्थायी विवरण विस्तृत रूपमा राख्न आग्रह गरिएको छ। चाडपर्व नजिकिँदै गर्दा चोरी, डकैती, लुटपाट लगायतका आपराधिक कार्य हुन सक्ने भएकाले परिसरले सचेत हुन समेत सबैमा आग्रह गरेको छ। यस्तै जुवा, तास, ढुकुटी खेलाउने बारे जानकारी भए प्रहरीलाई सूचना दिन समेत भनिएको छ। यस्तै कुनै पनि टोलमा असामान्य व्यक्ति पटक पटक देखिए निगरानी राख्न समेत प्रहरीले अनुरोध गरेको छ भने रातिको समयमा आफ्नो घर टोलमा हिँड्ने व्यक्तिको गतिविधि शङ्कास्पद लागे पनि प्रहरीलाई खबर गर्न भनिएको छ। यसै गरी सार्वजनिक स्थलहरूमा धुमपान मद्यपान गर्ने कार्यलाई निरुत्साहित गर्न लागु औषध तथा नशालु पदार्थ सेवन तथा बेचबिखन गर्ने कोही व्यक्ति देखिए जानकारी दिन समेत आग्रह गरिएको छ। यस्तै रातको समयमा घरको ढोका कसैले ढकढकाए वा सो व्यक्तिलाई नचिनेसम्म नखोल्न भनिएको छ भने अपरिचित व्यक्तिले दिएका कुनै पनि खानेकुरा नखान भनिएको छ। रातको समयमा घरका ढोका झ्याल राम्रोसँग लगाएर सुत्न भनिएको छ। यसै गरी बैङ्क तथा वित्तीय संस्थामा ठुलो नगद कारोबार गर्न जाँदा विश्वासिलो व्यक्तिलाई साथमा लैजान, सार्वजनिक स्थानमा हिँड्दा सुनका गरगहना प्रयोग नगर्न, धम्कीपूर्ण फोन आए सम्भव भएसम्म रेकर्ड गर्न भनिएको छ। काठमाडौँ प्रहरीको चाडबाड सुरक्षा योजना घर छाड्ने भए प्रहरीलाई खबर गर्नुहोस्। आजको राजधानीमा समाचार छ।
ट्राफिक प्रहरीले चाडबाडका बेला हुने ट्राफिक दुर्घटना न्यूनीकरण गर्न नाइट भिजन सहितको लेजर स्पिड गन प्रयोग गर्ने भएको छ। दिवार र रात्रिकालीन दुवै समयमा चल्ने सवारी साधनको गतिलाई सही तवरले मापन गर्ने भएकोले ट्राफिक प्रहरीले स्पिड गनको प्रयोगलाई तीव्रता दिने भएको हो। ट्राफिक प्रहरीसँग अहिले दिवाकालीन समयमा चल्ने सवारी साधनको गति मापन गर्न 10 र रात्रिकालीन समयमा चल्ने सवारी साधनको गति मापन गर्न नाइट भिजन सहितको 5 लेजर स्पिड गन छ। ट्राफिक प्रहरीले नाइट भिजन सहितको स्पिड गनको संख्या थप्ने तयारी गरेको जनाएको छ। महानगरी ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले स्पिड गन सवारी साधनको गति नियन्त्रण गर्न प्रभावकारी देखिएकोले चाडपर्वको बेला यसको प्रयोगलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभएको छ। हामीसँग दिवाकालीन समयमा सवारी साधनको गति नाप्ने स्पिड गन त थियो नै, अहिले नाइट भिजन सहितको स्पिड गन पनि छ। यसले रात्रिकालीन समयमा चल्ने सवारी साधनको गति सही तवरले नाप्न मात्र नभई सवारी साधन सही तवरले चिन्न समेत सक्छ। त्यसैले हामीले यसको प्रयोगलाई प्राथमिकतामा राखेका छौँ। उहाँले भन्नुभएको छ, ट्राफिक प्रहरीका अनुसार चाडपर्वमा विशेष गरी ओभर स्पिड र ओभरलोडका कारण धेरै सवारी दुर्घटना हुने गरेको छ। चाडपर्वको बेला हुने सवारी दुर्घटना रोक्न नाइट भिजन लेजर स्पिड गनको प्रयोग गरिँदै आजको नयाँ पत्रिकामा समाचार रहेको छ।
यसै बीच चाडपर्वको मौका छोपी बजारमा हुन सक्ने मूल्य वृद्धि, कालोबजारी, कृत्रिम अभाव नियन्त्रण गर्न सरकारले सघन अनुगमन सुरु गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा 6 टोली बनाएर परिचालन गरिएको हो। सरकारले हरेक वर्ष चाडपर्वको बेला बजार अनुगमनलाई सघन बनाउने गरेको छ। चाडपर्वमा उपभोक्ता ठगिन सक्ने भएकाले त्यसलाई न्यूनीकरण गर्न हिजो गृह मन्त्रालयमा विभिन्न मन्त्रालय र विभागका अधिकारीहरूबीच छलफल भएको थियो। दैनिक उपभोग्य वस्तु, खाद्यान्न, यातायात लगायतका बजारका सबै क्षेत्रलाई नियमन गरेर गैर व्यावसायिक क्रियाकलाप रोक्न गृहमन्त्री बालकृष्ण खाँडले निर्देशन दिनुभएको छ। उहाँले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, यातायात व्यवस्था विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, उपत्यकाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय लगायतलाई चाडपर्वमा हुन सक्ने मूल्य वृद्धि, कालोबजारी नियन्त्रण गर्न निर्देशन दिनुभएको हो। म्याद गुज्रिएका खाद्य सामग्री र औषधि बिक्री वितरण हुने गरेको भन्दै गृहमन्त्री खाँडले चिन्ता व्यक्त गरेको बैठकमा सहभागी वाणिज्य विभागका महानिर्देशक प्रकाश पौडेलले बताउनु भयो। म्याद गुज्रिएका वस्तु रिलेबलिङ गरेर गाउँ गाउँमा पुग्न सक्ने विषयमा गृहमन्त्रीले चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स लगायत व्यावसायिक संस्थाका प्रतिनिधि पनि सहभागी थिए। बजार अनुगमनमा 6 टोली परिचालन। आजको नागरिकमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
बुनु हिन, आज म तलाई मेगा ब्याङ्कमा लोकप्रिय बचत खाता खोलिदिन्छु।
मेरो लागि बचत खाता किन र दादा? आज पश्चिमबाट घाम उदाए कि क्या हो?
त सधैँ मेरो मोबाइलको डेटा र ब्यालेन्स सकाइदिन्छस्, त्यसैको उपाय गर्नु पर्यो भनेर नि।
लौ, अनि ब्याङ्क खाता र मोबाइल ब्यालेन्सको के सम्बन्ध?
मेगा ब्याङ्कमा 0 ब्यालेन्समा लोकप्रिय बचत खाता खोल्दा मेगा स्पेसल प्याकेज सहितको एनसेल सिम कार्ड फ्रीमा पाइन्छ नि।
हो र, त्यो प्याकेजमा के के सुविधा पाइन्छ नि?
पहिलो कुरा त खाता भएपछि तेरो बचत गर्ने बानी बस्छ। अर्को कुरा, मेगा स्पेसल प्याकेजमा पहिलो महिना 500 MB डेटा, 50 मिनट कल टाइम र 50 SMS फ्रीमा पाइन्छ। अनि फेरि मेगा ब्याङ्कको मोबाइल ब्याङ्किङ एप र इन्टरनेट ब्याङ्किङ चलाउँदा डेटा शुल्क पनि लाग्दैन र हरेक महिना मात्र ₹100 रिचार्ज गर्दा ₹100 ब्यालेन्स सँगै यी सबै सुविधाहरू पनि पुनः सुचारु हुन्छ।
आहा, गजबको अफर रहेछ। थ्याङ्क यू दादा, जाम न त मेगा ब्याङ्क।
मेगा लोकप्रिय बचत खाता जोडिनुहोस् मेगा सम्म
इन्टरनेट सारा
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
नेपाल परिवेशमा। अब बाँकी समाचार। काठमाडौँ कपन स्थित सात तले पाथिभारा टोलकी 60 वर्षीय धनमाया विश्वकर्मा घरभित्र रुदैएकोहरू स्वरमा पति मङ्गलेलाई भन्दै थिइन्, नातिलाई खोजेर ल्याउनुहोस्, सास बाँकी छैन भने लास भए पनि लिएर आउनुहोस्। धनमायाको यस्तो आग्रहसँगै उनका दुई छोरी मोबाइलमा 10 वर्षीय भदाको फोटो हेर्दै भक्कानिन्छन्। कोलाहालको स्थिति सम्हाल्न नसकेर मङ्गले खाटबाट जुरुक्क उठेर घर बाहिर निस्कन्छन्। घर पारी बगिरहेको बागमती खोलाको किनारमा पुगेर टोलाउन थाल्छन्। कपन क्षेत्रमा मंगलबार राति 8 बजेतिर मुसलधारे वर्षा भएको थियो। काठमाडौँ महानगरपालिका 12 र बुढानीलकण्ठ 12 कपनको सिमानामा पर्ने ग्राभेल बाटो मुनिको खहरे खोलाको पानी पठाउन बिछ्याइएको युम पाइप ढलमा खसेर धनमाएका 10 वर्षीय नाति उज्जवल बेपत्ता भएका छन्। ठूलो वर्षा भएकाले ढल भरि भराउ थियो। उज्जवल ढलमा खसेर बेपत्ता भएपछि हजुरबुवा मंगलले हजुरआमा धनमाया र दुई फुपू अनिता र सुनिताको आँसु रोकिन सकेको छैन। धराप ढलमा बालक बेपत्ता, जिम्मेवारको आजको नागरिकमा समाचार छ।
सरकारले झन्डै 17 महिनापछि विदेशी पर्यटकलाई नेपालको ढोका खुल्ला गरेको छ। कोरोना भाइरस भित्रीसँगै 2076 फागुनदेखि पर्यटक भिसा बन्द रहेको थियो। महामारी अघि खुल्ला गरिएका सबै मुलुकका नागरिकलाई अनअराइभल भिसा दिने निर्णय भएको पर्यटन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले बताउनु भएको छ। यससँगै आगामी सिजनमा पर्यटकको संख्या बढ्ने सरकारको अनुमान छ, जसका कारण व्यवसायी उत्साहित बनेका छन्। पर्यटकलाई सशर्त आउन दिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयले यात्रा व्यवस्था सम्बन्धी आदेश जारी गरेको छ। उक्त आदेशले पूरा डोज खोप लगाएकाहरूले क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गरेको छ। व्यवसायले खोपको मात्रा पूरा गरेकाहरूका हकमा क्वारेन्टाइनको व्यवस्था गराउन माग गर्दै आएका थिए। खोपको मात्रा पूरा गरेको 14 दिन कटेको प्रमाण र हवाई उडानको चेक इन हुनुभन्दा 72 घण्टाभित्रको पिसिआर परीक्षणको रिपोर्ट भने अनिवार्य गरिएको छ। नेपाल खुल्ला छ शीर्षकमा अन्नपूर्ण पोस्टमा समाचार छ।
विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले वायुको अधिकतम सुरक्षित तह घटाइदिएपछि नेपाल जस्ता अति प्रदूषणयुक्त मुलुक झनै दबावमा परेका छन्। डब्ल्युएचओले 15 वर्ष अघिको निर्देशिका परिमार्जन गरेर PM2.5 र PM-10 भनिने सूक्ष्म कणको अधिकतम मात्रा साविकभन्दा क्रमशः झन्डै आधार र 25% घटाइदिएको छ। यसको अर्थ 24 घण्टामा प्रति घनमिटर हावामा रौभन्दा झन्डै 3 गुणासम्म मसिना प्रदूषित कण PM-2.5 मात्रा 15 माइक्रोग्राम प्रति घनमिटर भन्दा बढी भएमा त्यो हावा प्रदूषित मानिनेछ, जसले मानव स्वास्थ्यलाई हानि पुर्याउँछ। सन् 2005 को निर्देशिकामा यस्तो मात्रा 25 तय भए पनि 15 वर्षको अध्ययनमा सो मापदण्डभित्र रहेको हावा पनि हानिकारक पाइएपछि डब्ल्युएचओले घटाइदिएको हो। अब यो मापदण्ड वार्षिक औसत 5 भन्दा बढी हुनुहुँदैन। काठमाडौँको हावा यसअघि नै डब्ल्युएचओको मापदण्डभन्दा 5 गुणासम्म बढी प्रदूषित थियो। नयाँ मापदण्ड अनुसार त 10 गुणा हुने भयो। वातावरणविद भूषण तुलाधरले भन्नुभयो, डब्ल्युएचओको नयाँ निर्देशिका हावाको गुणस्तर सुधार्नै पर्ने दबावमा नेपाल शीर्षकमा आजको नयाँ पत्रिकामा समाचार छ।
काठमाडौँ महानगरभित्रका विद्यालय सञ्चालन गर्न चाहनेले 27 बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ। महानगरपालिकाले बिहिबार जानकारी गराएअनुसार स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज 10 गतिदेखि सञ्चालन हुन सक्नेछन्। महानगरका शिक्षा समिति प्रमुख एवं काठमाडौँ महानगरका मेयर विद्यासुन्दर साक्य को अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्यूनतम रूपमा पालना गर्नुपर्ने 27 बुँदे मापदण्डसहित विद्यालय सञ्चालनको निर्णय गरेको हो। निर्णयमा भनिएको छ, कोभिड महामारीको अहिलेको अवस्थामा बालबालिकाको भविष्य र स्वास्थ्य सबैको चिन्ताको विषय हो। यसमा कोही पक्ष वा विपक्ष हुनुभन्दा सबैले विवेकपूर्ण व्यवहार गर्नुपर्छ। बैठकका अध्यक्ष साक्यले भन्नुभयो, सरकारले गरेका निर्णय विद्यालयहरूले पूर्ण पालना गर्नुपर्छ। उहाँले महानगरले तयार गरेको मापदण्ड सबै विद्यालयले पालना गर्नुपर्ने बताउनु भएको छ। पहिला विद्यालय खुले पछि आयो 27 बुँदे मापदण्ड शीर्षकमा आजको समाचार पत्रले समाचार प्रकाशन गरेको छ।
र प्रधानमन्त्री शेरबहादुर देउवाले आफू जहिले पनि स्वतन्त्रताका लागि सङ्घर्ष गरेकाले प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रताको प्रवर्धन गर्न निरन्तर लागिरहने बताउनु भएको छ। नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा आयोजित हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा हिजो सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। प्रेस स्वतन्त्रता प्रवर्धन गर्न र पत्रकारिता पेसाको हक हितका लागि वर्तमान सरकार जहिले पनि सकारात्मक रहेको उहाँको भनाइ छ। सरकारको आलोचना जति सकिन्छ गर्नुहोस् प्रधानमन्त्री, आजको गोर्खापत्रमा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार। पछिल्लो 24 घण्टामा विश्वभर 5,00,000 भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिकामा सबैभन्दा धेरै 1,22,000, बेलायतमा 36,700, भारतमा 31,458, टर्कीमा 27,800, ब्राजिलमा 24,600 तथा रसियामा 21,400 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै यो अवधिमा विश्वभर 8,500 भन्दा बढीको कोरोना संक्रमणबाट ज्यान गएको छ। अमेरिकामा 1,944, रसियामा 820, मेक्सिकोमा 811, ब्राजिलमा 661, भारतमा 319, इरानमा 317 तथा भियतनाममा 236जनाको मृत्यु भएको छ। यो सहित विश्वभर कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या 47,41,000 पुगेको छ। हालसम्म कुल 23,13,00,000 मानिसमा संक्रमण पुष्टि भएकोमा 20,80,00,000 मानिस संक्रमण मुक्त भइसकेका छन्।
र अब खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्स विरुद्ध 7 विकेटको जित निकालेको छ। गैराती अबुधाबीमा भएको खेलमा कोलकाताले मुम्बईले दिएको 156 रनको लक्ष्य 15.1 ओभरमा पूरा गरेको हो। कोलकातालाई जित दिलाउनका लागि राहुल त्रिपाठीले 74 तथा वेङ्कटेश अयरले 53 रनको अर्धशतकीय पारी खेले। त्यसअघि मुम्बईले टस हारेर पहिला ब्याटिङ गर्दै 20 ओभरमा 5 विकेट गुमाएर 155 रन बनाएको थियो। मुम्बईका लागि क्विन्टन डी ककले 55 रनको अर्धशतकीय पारी खेलेका थिए। कोलकाताका प्रसिद्ध कृष्ण र लकी फर्गुसनले समान 2-2 विकेट लिए। यो जितपछि कोलकाता तालिकाको 4 स्थानमा पुगेको छ भने मुम्बई 6 स्थानमा झरेको छ। मुम्बई विरुद्धको जितसँगै कोलकाताले प्लेअफ पुग्ने सम्भावना समेत जीविँदै राखेको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
राष्ट्रपतिबाट बजेट प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो। चालु आर्थिक वर्षको पहिलो महिनामै अर्थतन्त्रका सूचक नकारात्मक।
राजनीतिक शक्तिको आडमा कर्मचारी संगठनहरूको दादागिरी, सरकारी सम्पत्तिको दुरुपयोग, सरुवा बढुवामा हस्तक्षेप।
एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई चुनावको चटारो, एकीकृत समाजवादीका पदाधिकारी चयन।
विश्वभर एकै दिन 5,00,000 बढी कोरोना संक्रमित थपिए, 8,000 मृत्यु।
र आइपिएल क्रिकेटमा मुम्बईमाथि कलकत्ता 7 विकेटले विजयी।
थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद। सन्चु र ईश्वरी बिदा हुन्छौ। नमस्कार।